ये वाला हमारा मीरपुर का बेल्ट है और जो पुंछ का बेल्ट है ये लोकल लोगों ने आजाद करवाया।
खुद उन्होंने टेलीग्राम्स भेजे यानी राजाओं ने कि हम पाकिस्तान के साथ इलाहाब करना चाहते हैं, लेकिन उनका कोई खातिर खास जवाब नहीं मिला उनको।
तो 70 में पहला आइन बना, 74 में दूसरा बना, उसको आइन हम कहते हैं, एक्ट यही कहते हैं, 1974 का एक्ट। तो उसमें कुछ थोड़े से वहाँ फर्दर राइट्स वगैरह लोगों को दिए गए और एक दोहरा सा निज़ाम बनाया गया कश्मीर काउंसिल के नाम से भी ना।
अस्सलामु अलैकुम ख़वातीन और हज़रात, वॉइस ऑफ अमेरिका के पॉडकास्ट का वही सिलसिला जिसमें हम पाकिस्तान के 75 साल जश्न आज़ादी और जो तकसीम हिंद के भी 75 साल और पाकिस्तान के समाज और रियासत से मुतालिक तमाम उमूर तमाम शोबों को कवर करने की कोशिश करते हैं और इसमें उलूम व फ़नून, फ़िक्र व फ़लसफ़ा, खेल, सकाफ़त, ये सब भी हम ज़ेर बहस लाते हैं। पॉडकास्ट की इस कड़ी में आपका मेज़बान हारिस खलीक आपके लिए जो एक आज एक मुनफरिद प्रोग्राम लेके हाजिर हुआ है गुफ्तगू का, उसमें मेरे दो नहायत मुअज़्ज़ज़ दोस्त मेहमान यहाँ मौजूद हैं, जनाब इरशाद महमूद साहब एक कोना मश्क़ सहाफ़ी हैं, सहाफ़ी होने के साथ साथ मुहक्किक हैं और इनका ताल्लुक आज़ाद जम्मू और कश्मीर से है और आज़ाद जम्मू कश्मीर से ताल्लुक होने के साथ साथ एक और बात बहुत अहम यह है कि इरशाद महमूद साहब पाकिस्तान और भारत और कश्मीर के माबैन जो एक पीस प्रोसेस कश्मीर का चला है उसमें भी बड़ी इनकी खिदमात हैं और उसमें ये इन्वॉल्व रहे हैं। इरशाद साहब बहुत बहुत शुक्रिया कि आपने वक्त निकाला और आपने इस पॉडकास्ट में शिरकत पर रजामंदी जाहिर की। साथ साथ मेरे एक और बहुत ही रफ़ीक़ार रहे हैं, बहुत करीबी दोस्त हैं और इनकी एक बड़ी खिदमात पाकिस्तान में बाएं बाजू की सियासत के हवाले से भी हैं, ट्रेड यूनियन तहरीक से भी वाबस्ता रहे हैं और ये बिज़नेस रिकॉर्डर, डॉन, ट्रिब्यून, ये जो हमारे मौक़र जरीदे हैं, अखबार हैं, उनसे उनमें इन्होंने बड़े अहम एडिटिंग के रोल्स इन्होंने अदा किए हैं, किरदार अदा किया इन्होंने और इनका नाम है फरमान अली। आजकल ये हाई एशिया हेरल्ड नामी एक ऑनलाइन जो वेबजीन है, न्यूज़ मैगज़ीन कह लें, और उसका टेलीविज़न भी ये शुरू करने वाले हैं, उसकी इदारत और उसके निगरान हैं फरमान अली साहब। आपका भी बहुत मैं ममनून हूँ फरमान साहब की यहाँ जो आज शिरकत है उसमें एक बात अहम ये भी है। वैसे तो ये कॉमरेड हैं और अपना वर्ल्ड सिटीज़न अपने आप को समझते हैं और हम भी इन्हें समझते हैं, मगर इनका ताल्लुक गिलगित बल्तिस्तान से है। फरमान साहब बहुत शुक्रिया,
थैंक यू सो मच।
मैं अगर 1947 से बात शुरू करूं और गिलगित बल्तिस्तान और आज़ाद जम्मू कश्मीर, ये दोनों आज़ाद जम्मू कश्मीर के पाकिस्तान के साथ जो उसका एक इलहाक है या एक नीम इलहाक है, इस पर हम गुफ्तगू करेंगे, उसकी जो सियासी और आइनी पेचीदगियाँ हैं, वो गालिबा 1948 में हुआ है,
47
में हुआ है। और जो गिलगित बल्तिस्तान ने तो आज़ादी का ऐलान अलहदा से किया, तो उनकी थोड़ी सी दोनों खित्तों की तारीख ज़रा सी मुख्तलिफ है, मगर ये चूंकि ये मामला जुड़ा हुआ है और ये तमाम जो थे ये रियासत जम्मू कश्मीर का हिस्सा थे आज़ादी से पहले, तो हमने मुनासिब समझा कि इन पे दोनों पे साथ गुफ्तगू कर लें। तो मैं ये चाहूँगा इरशाद महमूद साहब आपसे गुफ्तगू का आगाज़ करूँ, फरमान साहब अगर आप इजाज़त दें कि इरशाद साहब ज़रा थोड़ा सा हमें इसका तारीखी पस मंज़र भी बताइए और जो आप पहले लिख भी चुके हैं और बात भी कर चुके हैं कि किस तरह से कश्मीर कमेटी बनी थी और क्या सूरत हाल थी और पाकिस्तान ने फिर नया कश्मीर का भी कुछ सिलसिला एक आइडिया पेश किया, तो वहाँ से शुरू कीजिए, बल्कि मैं तो चाहूँगा कि 1931 से शुरू कीजिए।
हैं देखिए, ये बड़ा इंटरेस्टिंग वाक़ा है कि 1931 ये एक संगे मील है कश्मीर की तारीख का। वहाँ एक पब्लिक रेजिस्टेंस एक तरह की शुरू हुई महाराजा के खिलाफ और बहुत सारे लोगों ने जो उसमें कुर्बानी दी, कोई 18-19 लोग जो है उस दौरान शहीद हुए, उसके नतीजे में पूरे जम्मू कश्मीर में एक ट्रिगर कर गया था। बेसिकली तो ये तौहीन मज़हब की वजह से एक तरह के प्रोटेस्ट शुरू हुए थे, उस पर रिप्रेशन हुआ, रिप्रेशन के नतीजे में किलिंग्स हो गई, तो उसके नतीजे में फिर लाहौर में अल्लामा इकबाल ने एक कश्मीर कमेटी के नाम से एक फोरम कायम किया। और सबसे इंटरेस्टिंग बात यह कि हर साल फिर 14 अगस्त को 1931 से लेके 1947 से 46 तक जो है ये लखनऊ में, लाहौर में, अमृतसर में और इस तरह के बड़े बड़े जो मुस्लिम तहजीब के या मुस्लिम आबादियों के जो शहर थे उनमें कश्मीर डे मनाया जाता था। तो बहुत बड़ी मोबालाइजेशन हुई, पंजाब के प्रेस ने इसको बहुत कवरेज दी और 1931 के बाद फिर कश्मीर में रिफॉर्म्स भी शुरू हो गई। महाराजा ने बहुत सारी रिफॉर्म्स की, वहाँ लोकल असम्बली भी कायम की, लोगों के थोड़ा बहुत उनको एम्पावर किया। लेकिन करते करते फिर 40s में हम चले जाते हैं, तो 40s तक फिर वहाँ मुस्लिम कॉन्फ्रेंस के नाम से एक पार्टी बन चुकी थी, एक नेशनल कॉन्फ्रेंस के नाम से पार्टी बन चुकी थी। सबसे इंटरेस्टिंग बात यह कि 1944 में कायदे आजम जो हैं वो श्रीनगर गए और आप हैरान होंगे ये सुन के कि कायदे आजम 3 माह श्रीनगर रहे और वो सियालकोट के रास्ते गए, पहले जम्मू के और सियालकोट जहाँ से जम्मू।
अच्छा, 3 माह
एग्जैक्टली 3 माह और जम्मू यह जो रास्ता शुरू होता है ना सुचीतगढ़ से जम्मू का जहाँ से जे एंड के शुरू होता है, तो वहाँ से लेके एक पूरा इस सारे रास्ते को फूलों से और लोग खड़े हो गए और उन्होंने सजाया। तो जब कायदे आजम जम्मू में पहुंचे तो उनके ऊपर कहीं टन फूल फेंके गए और तो फिर कायदे आजम ने कहा कि आज कोई बादशाह भी फख्र कर सकता है कि मेरा ऐसा इस्तकबाल, किसी बादशाह का भी ऐसा इस्तकबाल नहीं हुआ होगा मेरा ऐसा इस्तकबाल किया गया। फिर वो जम्मू में कुछ दिन रहे और फिर श्रीनगर चले गए। श्रीनगर में कायदे आजम के 3 माह में बहुत ज़्यादा सरगर्मी रही, सियासी सरगर्मियाँ बहुत ज़्यादा रही, उन्होंने आराम भी किया लेकिन उसके साथ साथ वो जो है मैं कट शार्ट करूंगा, उन्होंने वहाँ मुस्लिम कॉन्फ्रेंस के लीडर जो चौधरी कलाम अब्बास थे, शेख अब्दुल्ला, इनके दरमियान सुलह करवाने की कोशिश की ताकि मुसलमानों का जो वोट बैंक है या जो
आइडेंटिटी
है वो मुस्लिम लीग के साथ जुड़ जाए। लेकिन एक अनफॉर्चुनेट इसका यह है कि शेख अब्दुल्ला और उनके दरमियान जितनी भी कन्वर्सेशन हुई या बहुत सारी वहाँ डायलाग बहुत ज़बरदस्त उनके दरमियान हुआ तो वो कोई फ्रूटफुल नहीं हो सका। आखिरी बड़ी इंटरेस्टिंग बात यह है कि शेख अब्दुल्ला कायदे आजम से मिले दिल्ली में तो उन्होंने अपनी किताब में लिखा है कि मेरी उन्होंने 1-1.5 घंटे की बातें सारी बड़ी तवज्जो से सुनी और मुझे इंटरप्ट बीच में नहीं किया। तो जब मैं अपनी बात कर चुका तो उन्होंने कहा कि देखिए मैंने ये बाल जो हैं धूप में सफ़ेद नहीं किए, मेरा ख्याल ये है कि तुम अपने फैसले पर बाद में बहुत पछताओगे,
कायदे आजम
ने कहा। तो इस तरह की बहुत इंटरेस्टिंग बातें हैं। फिर मैं एक दो और बातें और आपको इंटरेस्टिंग बताना चाहता हूँ कि 47 में कायदे आजम ने MD तासीर को श्रीनगर भेजा कि आप शेख अब्दुल्ला से मुज़ाकरात करें। पाकिस्तान मोहम्मद दीन तासीर जो थे सलमान तासीर के वालिद, फिर ये हमारे जो पाकिस्तान टाइम्स के एडिटर थे वो भी गए और इस तरह से बहुत सारा इन्होंने एफर्ट्स की कि किसी तरह से डायलॉग के जरिए कोई बात।
मियां
इफ्तखारुद्दीन साहब गए गुफ्तगू में, वो 2 बार गए अक्टूबर में। तो ये यानी मैं कहना ये चाहता हूँ कि आखिरी टाइम पे इन्होंने बड़ी पाकिस्तान ने एफर्ट की थी। पाकिस्तान का फॉरेन सेक्रेटरी गया था, कायदे आजम का पर्सनल जो स्टाफ था वो भी गए कि उन्होंने चाह के महाराजा के साथ कुछ बातचीत हमारी पीसफुल तरीके से बन जाए। तो आखिर में बड़ा कंक्लूड इसको ये करूँगा कि लेकिन 47 में फिर जब ये आज़ाद कश्मीर का जो इलाका था इसमें बहुत रेजिस्टेंस शुरू हो गई, आर्म रेजिस्टेंस, और उसकी वजह ये थी कि यहाँ कोई 50-60 हज़ार जो लोग थे डीमोबलाइज, सेकेंड वर्ल्ड वार के डीमोबलाइज सोल्जर्स थे, तो उन्होंने बंदूकें उठा ली, उन्होंने लड़ना शुरू कर दिया और उसके साथ साथ फिर इस एरिए से महाराजा की फोर्सेज रिट्रीट करना शुरू होगी। तो आजाद कश्मीर एक छोटी सी पट्टी है, ये कोई ज्यादा बड़ा इलाका नहीं है, ये कोई 4,500 मरबा मील का इलाका है और इसमें 40-45 लाख आबादी है। इसकी चौड़ाई का भी अगर आप देखेंगे बाद जगह से सिर्फ 15 किलोमीटर ये जो है ना
चौड़ी
पट्टी सी है। तो इस तरह से ये आजाद कश्मीर बन गया 1947 में।
लेकिन हमने ये भी तो देखा ना कि यहां से कबायली गए और एक जंग हुई।
देखिए कबायलियों का इलाका जो था ना रूट था वो मुजफ्फराबाद की साइड से आए, वो आए इधर से हमारे KP से आए, मानसेरा से आए, वो मुजफ्फराबाद आए, मुजफ्फराबाद से वो उड़ी चले गए, उड़ी से वो बारामूला गए और वो श्रीनगर की तरफ। जो ये वाला हमारा मीरपुर का बेल्ट है और जो पुंछ का बेल्ट है ये लोकल लोगों ने आज़ाद करवाया। ये जो है
ये कबायलियों इसमें बहुत ज़रूरी मालूम है चूँकि ये लोगों के इल्म नहीं है बातें बहुत सी,
कबायलियों का इसमें कोई कंट्रीब्यूशन नहीं है।
मैं समझ गया। फरमान मैं आपकी तरफ आता हूँ। गिलगित बल्तिस्तान का तो इस मामले से वो खित्ते का हिस्सा तो था जैसे मैंने पहले अर्ज किया, लेकिन गिलगित बल्तिस्तान की जो आजादी की जो एक हमने देखा कि लहर उठी और फिर खुद ही आजादी का भी ऐलान किया और फिर पाकिस्तान से इलाक का भी ऐलान किया, तो उसके बारे में जरा हमें बताइए।
जी बहुत शुक्रिया हारिस सर, जैसे इरशाद साहब ने काफी तफसील से उसका जिक्र किया कश्मीर के हवाले से, तो मैं समझता हूँ कि गिलगित बल्तिस्तान तो हिस्टोरिकली और ज्योग्राफिकली कश्मीर का ही हिस्सा रहा है और आज भी जो नौजवान है جو پڑھے لکھے نوجوان ہیں چیزوں کو ایک ریشنل انداز میں دیکھتے ہیں, تو آج بھی وہ گلگت بلتستان کو کشمیر کے تناظر میں ہی دیکھتے ہیں ان کے جو مسائل ہیں. تو گلگت بلتستان کے اندر ہم اگر ہسٹری کو تھوڑا سا پیچھے دیکھیں تو کشمیر اور گلگت بلتستان 14 صدی سے ہی ایک ریاست کا حصہ رہے ہیں, یعنی جب شہاب الدین غوری,
یعنی 700 سال سے,
جی یعنی شہاب الدین غوری کا جو پیریڈ تھا دیٹ واز اے گولڈن پیریڈ, کہ جس میں صنعت و حرفت, جس میں یہ سارا جو شال انڈسٹری جو تھا اٹ واز ایٹ اٹس پیک, یعنی اس وقت یعنی 40,000 یعنی لومز تھے, اور یہ شاہجہاں نے بھی ان سب نے
40,000 قالین بافی کے لومز تھے,
یہ شال کے جو
شال کے
شال کے اسپنڈل,
ہاں معذرت کے ساتھ شال شال بنے تھے.
تو اتنا یعنی ترقی کیا تھا یعنی صنعت و حرفت نے اور ادب نے, علم و ادب نے. لیکن بعد میں جب ابدالی نے حملہ کیا پورا کشمیر کے اوپر تو اٹ واز ٹوٹلی یعنی ڈسٹرکشن, یعنی بہت تباہی مچی, اور نہ صرف یہ کہ وہ جو آرٹیزنز تھے ان کو قتل عام کیا گیا, اس سے پہلے منگولز نے کیا اسی طرح انہیں تباہی مچائی اور لوٹ مار کر کے چلے گئے, اسی طرح ابدالی نے کیا, اس کے بعد پھر
احمد شاہ ابدالی
نے, اس کے بعد پھر جو اورنگزیب کے زمانے میں بھی بے تحاشا یعنی کشمیر کے حوالے سے قتل عام ہوا, اس میں خاص طور پر شیعہ اور جو ہندو پنڈتس تھے ان کا بے تحاشا یعنی قتل عام ہوا, بہت یعنی نقصان پہنچا. تو اس دور میں اتنا نقصان ہوا کہ وہاں کے جو 40,000 جو لومز تھے وہ 6,000 تک آ کے رہ گئے.
ٹھیک,
تو یہ وہ ہسٹوریکل اگر ہم دیکھیں تو کشمیر کے اوپر جو بیرونی حملہ آور تھے یا وہاں کی جو صنعت و حرفت کو جو نقصان پہنچایا گیا یا وہاں کے جو ایک ایگالیٹیرین ہارمونیس سوسائٹی جو تھے اس کو,
یعنی ایک مساویانہ
جی
تعلق تھا لوگوں کا آپس میں برابر کا تعلق,
جی برٹش جب آئے تو انہوں نے پھر ڈوگروں کے ذریعے سے ایک زبردستی والے ریاست قائم کریٹ کیا گیا اپنے مفادات کے خاطر, یعنی جو اس زمانے میں چونکہ سیکنڈ ورلڈ وار کے اس کے بعد جو ہے زار روس اور برٹش امپائر کے درمیان گریٹ گیم کا
سلسلہ,
فرسٹ ورلڈ وار کے بعد جو گریٹ گیم کا سلسلہ شروع ہوا تھا اٹ واز 1850 سے شروع ہوا تھا اس پورا یعنی کشمیر کے
گریٹ گیم پہلے شروع ہوا تھا لیکن فرسٹ ورلڈ وار کے بعد
وہ تو بعد میں
کولڈ وار کا سلسلہ ایک طرح سے
تو اس حوالے سے ہم دیکھتے ہیں کہ انگریزوں نے ڈوگروں کے ذریعے سے بھی اسی طرح اس خطے کے اوپر ٹیکسز لگائے, لوٹ مار کیا انہوں نے اور لوگوں کو جو ہے غربت کے شکار کیا. تو اس کے خلاف اپرائزنگز ہوئے کشمیر کے اندر بھی ہوئے, گلگت بلتستان کے اندر بھی ہوئے, اور وہ اپرائزنگز انفیکٹ یعنی جو ڈوگرا رولر جو تھا اس کی جو لوٹ قصور تھی اور برٹش امپائر کے جو انٹریگز تھے وہاں پہ لوکل چھوٹے چھوٹے پرنسلی اسٹیٹس کو جو ہے آپس میں لڑانا, ان کو جو ہے ان کے رشتے سینٹرل ایشیا سے بھی تھے, جو قدیم رشتے تھے کشمیر کا یا گلگت بلتستان کا اس کا جو ہسٹوریکل ریلیشن شپ تو سینٹرل ایشیا کے ساتھ تھا, ان کے لینگویج کے اوپر, ان کے یعنی صنعت و حرفت کے اوپر سینٹرل ایشیا کا ابھی بھی یعنی بہت زیادہ
بہت اثرات ہیں. لیکن میں نے جو آپ سے فرمان سوال پوچھا تھا کہ پھر آزادی کا اعلان ہو گیا,
جی
اچھا لیکن پھر آزادی کا جب اعلان ہو گیا تو ہم ذرا آگے بڑھتے ہیں
جی,
اور میں دوسرا سوال آپ سے ہی کرتا ہوں پھر ارشاد محمود صاحب کی طرف آؤں گا. تو یہ ایک آئینی جو بحران ہے جو کہ 75 برس پہ محیط ہے
جی,
وہ کیوں کر پیدا ہوا؟
وہ اس لیے ہوا کہ جو جیسے میں نے ذکر کیا نا جو برٹش پولیٹیکل ایجنٹ گلگت میں تھے میجر براؤن
جی,
اچھا انہوں نے جو اپرائزنگ ہوا گلگت میں اس کی جو لیڈرشپ تھی وہ کامن لوگوں کے ہاتھ میں نہیں تھی, وہ جو اپرائزنگ تھا اس کے جو لیڈرز تھے وہ وہاں کے لوکل راجے میروں کے جو
لوکل ایلیٹ
تھے وہ جو کشمیر کے ڈوگرا فوج میں تھے, انہوں نے دیکھا کہ بھئی اگر یہ کشمیر جو ہے ہندوستان کے ساتھ الحاق کرتی ہے, تو ان کی مفادات کی تحفظ اس طرح سے نہیں ہو سکتی ہے جس طریقے سے وہ الگ اپنے ریاست بنائیں گی. پھر میجر براؤن نے ان کو ایک طرح سے انفلوئنس بھی کیا کہ آپ جو ہے آزادی حاصل کرنے کے بعد انہوں نے کہا کہ آپ پاکستان کے ساتھ الحاق کریں. 15 دن انہوں نے اپنی ایک آزاد حکومت قائم کی جس کا ایک پریزیڈنٹ تھا صدر شاہ رئیس جو راجہ تھا گلگت کا, وہ اس آزاد ریاست کا پریزیڈنٹ اس کو چنا گیا. ایک انقلابی کونسل تھا جس میں کرنل حسن بھی تھے. کرنل حسن واز دا اونلی لیڈر آف دی ممبر آف دی ریولیوشنری کونسل کی جو عام کامنر تھا. وہ باقی جو میجر بابر تھے وہ نگر کے راجہ کا بیٹا تھا, میجر شاہ خان جو تھا وہ حمزہ کے میر کا وہ تھا کزن تھا. اسی طرح
جو لوکل ایلیٹ یعنی مقامی اشرافیہ اور مقامی جو ایک طرح سے جو نوابین تھے یا سردار تھے یا میر تھے, انہوں نے
دیکھا کہ پاکستان کے جو رولنگ ایلیٹ ہے جو
اس کے ساتھ ہمارا تعلق,
ان کے ساتھ ہی مفادات
وابستہ ہیں,
زیادہ بہتر تھے. اس لیے اور لانگ ٹرم میں جو امپیریل پاورز تھے انہوں نے اس خطے کے اندر اپنے اثرات کو رکھنے کے لیے گلگت پاکستان کو پاکستان کے ساتھ الحاق کروایا. لیکن وہ لیکن وہ الحاق جو ہے خود انہوں نے ٹیلی گرامز بھیجے یعنی راجاؤں نے کہ ہم پاکستان کے ساتھ الحاق کرنا چاہتے ہیں, لیکن ان کا کوئی خاطر خواہ جواب نہیں ملا ان کو. ان کو یعنی باقاعدہ کوئی ایگریمنٹ, جیسے کشمیر کے مہاراجہ نے انڈیا کے ساتھ ایک انسٹرومنٹ آف ایکسیشن کیا تھا, ایک باقاعدہ ایگریمنٹ ہوا تھا, اس طرح سے گلگت بلتستان کے جو ریولیوشنری کاؤنسل تھا انہوں نے پاکستان کے حکمرانوں کے ساتھ کوئی باقاعدہ ایگریمنٹ کے تحت ایکسیشن نہیں کیا.
تو یہ تو ایک سچویشن سسپینڈڈ ہے نا, مطلب لمبو میں ہے کہ نہ آپ صوبہ ہیں.
نہیں وہ تو بات کی بات ہے نا, پہلے تو انہوں نے ایکسیشن کیا. ایکسیشن کے بعد انہوں نے خیبر پختونخوا سے ایک تحصیلدار کو بھیجا, انہوں نے جا کے ٹیک اوور کیا اس علاقے کو. سب سے پہلا کام انہوں نے یہ کیا کہ جو ٹریجر تھا وہ اس کو توڑ کے وہاں سے جو قالین والین یہ ساری چیزیں اس نے لوٹا ہے. محمد عالم اس کا
یعنی توشہ خانے کی چوریاں تب سے جاری ہیں.
جی وہ سب تب سے جاری ہے. اچھا پھر انہوں نے یہ کیا کہ جو اسٹیٹ سبجیکٹ رول تھا ہمیں جس کی وجہ سے ہمیں پروٹیکشن تھا کشمیر کے اندر بھی, وہ قانون نافذ تھا گلگت پاکستان میں بھی, کہ جس کے نتیجے میں باہر سے کوئی شخص آ کے ریاستی علاقوں میں جائیداد خرید نہیں سکتا ہے, وہاں پہ نوکری نہیں کر سکتا ہے. اس کے دو تین درجے تھے, لیکن وہ محمد عالم نے آتے ہی ایف سی آر نافذ کیا گلگت بلتستان میں, جو کہ ٹرائبل ایریاز کے اندر کرائم کو کنٹرول کرنے کے لیے
فرنٹیئر کرائم ریگولیشن
ایکٹ جو تھا وہ تو ٹرائبل ایریا کے لیے تھا. لیکن محمد عالم صاحب نے جو پولیٹیکل ایجنٹ تھا اس نے آ کے گلگت بلتستان میں نافذ کیا, اور جو تھوڑی بہت ریاست کے حکمرانی کے دوران رائٹس تھے لوگوں کو وہ بھی اس نے ختم کیا.
تو یہ جو فانا بنا فیڈرلی ایڈمنسٹرڈ ناردرن ایریاز یہ کب بنا؟
یہ تو 70s میں بنے.
یہ 70s میں. میں ارشاد صاحب کی طرف واپس آتا ہوں, ذرا تھوڑا سا آگے آتے ہیں, مطلب یہ تو پس منظر ایک ہو گیا. پچھلے 75 برس پر اگر آپ نظر ڈالیں اور آج کے حالات دیکھیں آزاد کشمیر کے بھی اور گلگت بلتستان, آپ دونوں حضرات جو ہیں وہ گلگت بلتستان آزاد کشمیر دونوں سے اچھی طرح واقف ہیں, تو آپ کیا دیکھتے ہیں؟ مطلب کیا اچیومنٹس ہیں اور کیا ناکامیاں ہیں, کیا کامیابیاں ہیں کیا ناکامیاں ہیں, کیا مسائل ہیں, کس طرح سے ارتقا ہوا سیاست کا, اور اب ہم آگے پھر بعد میں آئیں گے کہ آگے کیسے دیکھتے ہیں؟
دیکھیں ایک تو جے کے میں جو پولیٹیکل انسٹیٹیوشن سے وہ بن گئے, پولیٹیکل پارٹیز بڑی مضبوط ہو گئی, گراس روٹ پارٹیز ہیں.
یہ کب بنی ہیں؟
یہ تو ایک تو مسلم کانفرنس تو پہلے
بہت پہلے سے تھی, لیکن جو پاکستان کی
سے بنی تھی,
لیکن جو پاکستان کی بڑی سیاسی جماعتیں انہوں نے کب وہاں
70s میں مڈ 70 میں جو ہے بھٹو صاحب کی جو پیپلز پارٹی ہے وہ لوکل لوگوں نے خود بنائی. پھر وہاں جماعت اسلامی بھی مڈ 70s میں چلی گئی, مسلم لیگ وہاں کافی لیٹ گئی, یہ 2010 میں میرا خیال ہے یا 11 میں گئی. یہ مسلم لیگ والے جو ہے وہ وہاں مانتے تھے, مسلم کانفرنس کو ہی اپنے ایک شاخ کے طور پہ ڈیل کرتے تھے, لیکن بعد میں پھر مسلم کانفرنس بھی وہاں قائم ہو گئی. پی ٹی آئی بھی 2015 یا 16 میں جو ہے وہاں फरवरी 16 में ये पीटीआई की बाज़ाब्ता तौर पर इमरान खान साहब ने बैरिस्टर सुल्तान को उसका हेड बना के तो वहाँ उसको लॉन्च कर दिया। तो इस तरह से ये तीन बड़ी मेजर पार्टीज जो है वहाँ चली गई। लोकल पॉलिटिक्स भी हमारी है, वहाँ मुस्लिम कॉन्फ्रेंस की शक्ल में खालिद इब्राहिम साहब की एक पार्टी है, जम्मू कश्मीर पीपल्स पार्टी है और इस तरह की पार्टीज हैं। लेकिन ज़्यादातर जो हमारा असर रहता है आज़ाद कश्मीर के ऊपर वो जो मेन स्ट्रीम पोलिटिकल पार्टीज़ हैं, इस्लामाबाद में किसकी हुकूमत है उसका बहुत ज़्यादा असर होता है। वो एक्चुअली उसके गिर्द सारी हुकूमत और सारी हमारी सियासत जो है वो आज़ाद कश्मीर की घूमती है। मैं 1947 से लेकर 70 तक आज़ाद कश्मीर के अंदर कोई कॉन्स्टिट्यूशन नहीं था, आइन कोई नहीं था। 70 में फिर जाके पहला आइन बना और फिर उसमें ये डिफाइन हुआ कि जी ह्यूमन राइट्स किसके, लोगों के राइट्स क्या होंगे।
23 बरस तक कोई आइन नहीं था,
कोई आइन नहीं था। मिनिस्ट्री ऑफ कश्मीर अफेयर्स उसको ज्यादातर कंट्रोल करती थी, जैसे कि जीबी को भी करती थी, लेकिन
पहले कराची और फिर इस्लामाबाद से।
जी जी, इस्लामाबाद से करती थी और उससे लोगों को बहुत ज्यादा शिकायत थी। लेकिन 70 में फिर, लेकिन पोलिटिकल जो लोग थे वो काफी मूवमेंट्स वगैरह चलाते रहे आजाद कश्मीर में ना, अनलाइक जीबी जो है 50 से ही बड़ी वहां तहरीकें वगैरह चलती रहती थी। हम सियासत, चूंकि हमारी प्रॉक्सिमिटी बहुत ज्यादा पंजाब के साथ, इस्लामाबाद के साथ, हमारे लोगों की मोबिलिटी बहुत ज्यादा थी और ये मोबिलिटी आज की नहीं है, मतलब ये सदियों से मोबिलिटी है। तो उसकी वजह से लोगों को एक्सेस भी फेडरल गवर्नमेंट के लोगों के साथ, सियासतदानों के साथ उठना बैठना मिलना जुलना कुछ था, काफी रहता था। तो 70 में पहला आइन बना, 74 में दूसरा बना, उसको आइन हम कहते हैं, एक्ट ही कहते हैं, 1974 का एक्ट। तो उसमें कुछ थोड़े से वहाँ फर्दर राइट्स वगैरह लोगों को दिए गए और एक दोहरा सा निज़ाम बनाया गया कश्मीर काउंसिल के नाम से भी ना, उससे काफ़ी सारी शिकायत पैदा हुई कि प्राइम मिनिस्टर हुकूमत पाकिस्तान ने बहुत सारे अख्तियार दे के कश्मीर काउंसिल के नाम पे बहुत सारे अख्तियार फिर वापस ले लिए, यानी वहाँ जजेस का तकरार हो गया, इलेक्शन कमीशन का तकरार हो गया, फिर चीफ सेक्रेटरी, फिर जितने टॉप 4-5 ऑफिसर्स हैं सीनियर वो सारे इस्लामाबाद से जाने लगे। तो लोगों को उस पर भी काफ़ी सारे टैक्सेस भी फिर फेडरल गवर्नमेंट ही कही, जैसे कश्मीर काउंसिल जो थी वही जमा करती थी, वही देती थी। तो 2018 में एक फिर और कॉन्स्टिट्यूशनल अमेंडमेंट आई नवाज शरीफ साहब के दौर में, उन्होंने इसको सपोर्ट किया। तो उससे आज़ाद कश्मीर की थोड़ी सी एक एडमिनिस्ट्रेटिव अब कह सकते हैं और कॉन्स्टिट्यूशनल और फाइनेंशियल एम्पावरमेंट काफ़ी अच्छी तरह से हो गई है और उससे लोग काफ़ी मुतमाइन हुए हैं कि भाई हम थोड़ा सा अब हम अपने टैक्सेस खुद जमा करते हैं, हम अपने जो है लोकल एडमिनिस्ट्रेशन सारी अपनी खुद चलाते हैं और सारी बहुत सारी चीज़ों में, मेनली तो फाइनेंसिस का जो बहुत ज़्यादा प्रेशर था। फिर ये कि फेडरल गवर्नमेंट अब हमें देती है आज़ाद कश्मीर को 3.6% के हिसाब से एक डिसाइड ये हुआ कि इतने पैसे हम आज़ाद कश्मीर को देंगे, लेकिन वो पूरे नहीं देती अभी, 74 बिलियन ही दे रही है। तो इस तरह से हमारे वहाँ कोई डैम्स हैं बहुत सारे, आपको पता होगा कि आज़ाद कश्मीर में मंगला डैम है, नीलम झेलम है, बहुत सारा पानी वहाँ, बिजली कोई 2500 मेगावाट से ज़्यादा पैदा होती है, जो लोकल लोगों की ज़रूरत है वो कोई 4100 से ज़्यादा नहीं है। लेकिन वहाँ लोड शेडिंग बेपना होती है, बिल वहाँ इस्लामाबाद वाले आते हैं, एक रिमोट सा एरिया है, इसके बावजूद तो उस पर लोगों में बहुत अनरेस्ट रहता है, बहुत गुस्सा रहता है। अभी पिछले अरसे में लोगों ने बहुत प्रोटेस्ट किए हैं और 10-10 दिन 12-12 दिन मैसिव किस्म के प्रोटेस्ट हुए, ऐसे प्रोटेस्ट हमने आज़ाद कश्मीर में कभी नहीं देखे थे।
फरमान साहब, गिलगित बल्तिस्तान जरा आगे आए आज़ादी और उसके बाद से, कि अब इस वक्त क्या सूरत हाल है और पिछले 75 बरस में क्या सियासी सूरत हाल रही है?
कि मुझे तो लगता है कि कोई बेहतरी के बजाय हम पीछे की तरफ जा रहे हैं। यानी 70s में जैसे रिशाद साहब ने जिक्र किया कि कश्मीर, आज़ाद कश्मीर और गिलगित पाकिस्तान में पीपल्स पार्टी की गवर्नमेंट आने के बाद थोड़ी बहुत रिफॉर्म्स इंट्रोड्यूस हुए, पहली हुकूमत उन्होंने पहला काम तो ये किया कि जो गिलगित पाकिस्तान के अंदर जो प्रिंसली स्टेट्स हैं, कुछ हंजा नगर के जो रियासतें थी उनको एबॉलिश किया, और जैसे स्वात और दूसरे और रियासतें यहाँ थी इनको एबॉलिश करने के बाद उनको बराह रास्त पाकिस्तान के एडमिनिस्ट्रेटिव यानी फेडरल एडमिनिस्ट्रेटिव नॉर्दर्न रियाज के नाम से
शुमाली इलाका जा
ले लिया। तो उसमें पहला यानी एक जो सो कॉल ही सही एक जो जमहूरी इदारा था वो तो नॉर्दर्न एरियाज काउंसिल बनी, एडवाइजरी काउंसिल सॉरी,
ठीक।
उसके जो 4 मेंबर होते थे और उसका हेड होता था पहला रेजिडेंट कमिश्नर नसरुद्दीन अल्लाह साहब मरहूम, जो ये आपकी चीफ जस्टिस इस्लामाबाद हाई कोर्ट के वालिद साहब थे, बट ही वॉज वेरी अपराइट, वेरी ऑनेस्ट एंड ब्यूरोक्रेट, और वो उन्होंने फिर अच्छे खासे यानी वहाँ पे कुछ डेवलपमेंट के यानी सिलसिला शुरू किया. आम लोगों को फर्स्ट टाइम स्टूडेंट्स को जो है स्कॉलरशिप्स उसने दिए.
तो नसरुद्दीन मिनल्ला साहब चीफ सेक्रेटरी थे गिलगित बल्तिस्तान के?
नहीं, ही वॉज रेजिडेंट कमिश्नर.
रेजिडेंट कमिश्नर,
रेजिडेंट कमिश्नर, और उस एज ए मजिस्ट्रेट भी होता था, यानी वो अदालत भी था और वो
जैसे कि अंग्रेज का निजाम है एग्जीक्यूटिव और जुडिशरी की पावर्स.
बट वो बहुत ऑनेस्ट यानी बहुत ही यानी अपराइट ब्यूरोक्रेट थे, बहुत
अच्छे अफसर थे,
बहुत रिस्पेक्टेड थे ऑफिसर. तो वो थे उस काउंसिल के यानी हेड. तो अब आप यू कैन इमेजिन कि भाई एक ऐसा इदारा जिसका को चेयर कर रहा हो एक ब्यूरोक्रेट, यानी तो उसमें कितना यानी लोगों के पावर्स होंगे. लेकिन वो रिफॉर्म्स का प्रोसेस चलता रहा. फिर वो एन ए एडवाइजरी से उसका नॉमेनक्लेचर चेंज हुआ, एन ए काउंसिल बना, एन ए काउंसिल से फिर बेनजीर टू कट शॉर्ट, यानी बेनजीर जब आई तो उन्होंने फर्स्ट टाइम इसको जो है नॉर्दर्न एरियाज असम्बली का बाकायदा यानी एक
लेजिस्लेटिव असेंबली,
नहीं वो बात हाँ लेजिस्लेटिव असेंबली हुआ. फिर नवाज शरीफ साहब ने उसमें फर्दर मेम्बर्स का इजाफा किया. तो अब उसमें कोई 24 इलेक्टेड डायरेक्ट इलेक्ट होते हैं मेंबर्स, और कोई तीन
अब तो ये गिलगित बल्तिस्तान लेजिस्लेटिव असेंबली कहलाती है.
नहीं, अब लेजिस्लेटिव भी ख़त्म किया, अब सिर्फ गिलगित बल्तिस्तान असेंबली कहलाती है,
गिलगित बल्तिस्तान असेंबली.
जी, लेकिन
फरमान साहब साथ साथ ये भी बताइए कि अदालती निज़ाम के बहुत मसाइल हैं
जी,
आज़ाद कश्मीर में भी हैं, गिलगित बल्तिस्तान में भी हैं, वो ज़रा उस पर भी ज़रा रोशनी डालिए, उसके बाद यही सवाल मैं इरशाद साहब से.
जी, अब देखिए ना, अदालती निज़ाम का यानी मजाक यही कि जो सबसे बड़ा हाईएस्ट कोर्ट है, सुप्रीम अपेलेट कोर्ट, उसके दो जजेस गुज़श्ता चार पाँच साल से, तीन साल से नहीं है, एक एक्टिंग चीफ जज है और वहाँ कोई अपीलें जो है वो नहीं सुनी जाती है. एक अपील जो एक पॉलिटिकल एक्टिविस्ट है बाबा जान, जिसको अताबाद डिजास्टर के बाद,
अताबाद झील के डिजास्टर के बारे में भी सुनने वालों के लिए जरा बताइए.
तो वो डिजास्टर 2010 में हुआ, जनवरी में, और क्लाइमेट चेंज के नतीजे में, और उसके नतीजे में एक पूरा 22 मील का एक किलोमीटर की झील बन गया, जिसमें दो तीन गांव सबमर्ज हुए,
डूब गए
और कराकोरम हाईवे जो कि पाकिस्तान और चाइना का वाहिद एक लिंक है ट्रेड और उसका ट्रेवल का, वो कई यानी एक साल तक बिल्कुल मुनक़ता रहा. तो लोगों को कंपनसेशन का वादा किया गया था, नहीं मिला. लोगों ने पीसफुल प्रोटेस्ट किया, अलियाबाद जो हंजा का मेन टाउन है उस पर पुलिस ने फायरिंग की और एक बाप बेटा मारा गया उधर. तो उस पर नेचुरल रिएक्शन होना था. लोगों ने फिर थाने और जो भी गवर्नमेंट के जो बिल्डिंग्स थे वो
उन पर हमला किया,
जलाए. अच्छा, इंटरेस्टिंगली बाबा जान वॉज नॉट देयर उसी प्रोटेस्ट में, वो नगर में थे किसी तकरीब में. तो उन्होंने आके संभाला कि भाई ये इसको ऑर्गेनाइज तरीके से करें. तो कोई 400 लोगों के ऊपर एंटी टेररिज्म के केसेस बने, जिसमें टीचर्स भी थे, स्टूडेंट्स भी थे, बहुत सारे लोग थे. उन सबको निकाल के 12-13 जो एक्टिव पॉलिटिकल एक्टिविस्ट थे, 14 उनके ऊपर केस बनाया गया और बाबा जान को इम्प्लीकेट किया उसमें. उनको 15 दिन तक यानी एक जॉइंट इन्वेस्टिगेशन टीम बनी एजेंसियों के ऊपर. उन्होंने जिस बेहिमाना तरीके से उनको तशद्दुद का निशाना बनाया वो एक अलग कहानी है. खैर, वहाँ एक एंटी टेररिज्म कोर्ट बना जो कि इलीगल है, यानी जो एंटी टेररिज्म एक्ट है पाकिस्तान और पाकिस्तान के अंदर टेररिज्म को कंट्रोल करने के लिए बनाया गया था, वो आप एक डिस्प्यूटेड एरिया में एक्सटेंड नहीं कर सकते. लेकिन उन्होंने किया और एक जज जो के उसकी एलिजिबिलिटी या उसकी क्वालिफिकेशन को चैलेंज किया गया है, अभी तक उस पर कोई फैसला नहीं हुआ, वो जज उसने फैसला किया और इनको उम्र कैद की सज़ा सुनाई. तो 9 साल तक ये नौजवान ان میں سے کچھ نوجوان ایسے تھے جو ٹرائل کورٹس میں بھی نہیں گزارے گئے, ان کو بھی سزا ہوئی اور 9 سال تک ان کی جوانی کے خوبصورت لائف جیلوں میں گزر گئے. آخر میں 2019 میں پھر ان میں سے کچھ کے بہنیں مر گئیں دکھ اس کے وجہ سے, شوق کی وجہ سے, اور ایک دو اور قیدی ان میں سے سائیکالوجیکل پرابلم کی وجہ سے ان کے بھی ڈیتھ ہو گیا. اس کے خلاف پھر سپریم اپیلیٹ کورٹ میں ہائی کورٹ میں کیس اپیل کیا, انہوں نے پھر ان کو رہا کیا. انٹرسٹنگلی جو جج ہائی کورٹ کا تھا وہ اس زمانے میں جوڈیشل انکوائری اسی نے کیا تھا اس کیس کا, اس علی آباد انسیڈنٹ کا, تو اس نے اپنے رپورٹ میں لکھا کہ بھئی یہ تو بے گناہ ہے, انہوں نے کوئی ایسا غلط کام نہیں کیا. تو چونکہ وہ جانتا تھا بیک گراؤنڈ, اس لیے انہوں نے ان کو ضمانت پہ رہا کیا. اگلے سال الیکشن ہو رہے تھے, بابا جان کو پھر دوبارہ انہوں نے اریسٹ کیا اور سپریم اپیلیٹ کورٹ میں گورنمنٹ گئی اور انہوں نے ان کے ضمانت کینسل کیا اور دوبارہ ان کو جیل کے پیچھے دھکیل دیا گیا. جیل کے اندر سے انہوں نے الیکشن کنٹیسٹ کیا اور میسیو یعنی سپورٹ اس کو ملا, یعنی سیکنڈ یعنی پوزیشن پہ آیا وہ. میر غزنفر جو گورنمنٹ کا کینڈیڈیٹ تھا وہ جیتا ہے, اس کو جتوایا گیا. تو اس وجہ سے میر غزنفر جب گورنر بنے, اس کے سیٹ خالی ہوا, تو اس پہ دوبارہ بائی الیکشنز میں اگین بابا جان نے کنٹیسٹ کیا. تو انہوں نے دیکھا کہ بھائی اس کے فالوئنگ اس زیادہ ہے, یہ جیت سکتا ہے. تو پہلے انہوں نے سپریم اپیلیٹ کورٹ میں اس کے کیس کو لے جا کے جو اینٹی ٹیررزم کورٹ کے فیصلے کو دوبارہ اپیل کیا گیا, اس کو دوبارہ یعنی دو دفعہ لائف ٹائم کی سزا سنائی اور ان کو جیل میں رکھا. تو اس پہ ظاہر بات ہے لوگوں نے پھر پروٹیسٹ بھی کیے, پورے پاکستان بھر میں ہوا ہے, یہاں تک کہ انٹرنیشنل سطح پر نوم چومسکی, طارق علی اور تقریباً 49 یورپین پارلیمنٹ کے جو سوشلسٹ ممبرس تھے انہوں نے سگنیچر کیا اس کے, اپیل کیا اس کو رہا کروانے کے حق میں. تو پھر 2019 میں ان نوجوانوں کے فیملیز نے دھرنا دیا کے کیج پہ. 6 دن کے دھرنے سے پورا گورنمنٹ ہل گئی اور الیکشن ہونے جا رہے تھے, یہ جو 2018 اس کے 2019 کے جو وہاں کا اس میں گلگت میں
2019
کے اس الیکشن سے پہلے پہلے ان کو مجبوراً ان کو ایک طرح سے پیرول پہ رہا کرنا پڑا سب کو. وہ کیس ابھی بھی ختم نہیں ہوا ہے.
میں ارشاد صاحب کی طرف آؤں گا. ارشاد صاحب, یہ تو ہم نے بڑی قانونی اور جو آئینی مسائل ہیں اور جو نظام عدل کے مسائل ہیں ان پر گفتگو کی, ذرا سماجی زندگی کے بارے میں بتائیے کہ اس وقت آزاد کشمیر میں سماجی صورتحال کیا ہے, اور اس پر بھی ذرا روشنی ڈالیے کہ کیوں یہ فیلنگ کیوں ہے گلگت بلتستان میں بھی اور آزاد کشمیر میں بھی کہ عمومی طور پر جس کی حکومت اسلام آباد میں بنتی ہے اسی جماعت کی حکومت مظفر آباد اور گلگت میں بھی بن جاتی ہے.
دیکھیے, سماجی طور پہ تو ایجوکیشنل لٹریسی لیول جو ہے وہ پورے پاکستان سے آئی ہے, آپ نے سنا ہی ہوگا. آزاد کشمیر کا جو ہمارا پونچھ کا جو ڈسٹرکٹ ہے راولا کوٹ جس کا میرا بھی تعلق ہے, اس کے بارے میں کہا جاتا ہے, جو یہ ایک سروے ہوا تھا اس میں انہوں نے کہا تھا کہ یہ سب سے زیادہ پڑھی لکھی خواتین جو ہیں وہ اس علاقے میں. تو بہت سارے ایڈوانٹیجز ہیں, تعلیم ہے, کوالٹی ایجوکیشن کے ایشوز ہیں, لیکن یہ کہ تعلیم بہت عام ہے, لوگوں کا بڑا فوکس ہے اپنے بچوں کو پڑھانے. یہاں بھی اگر اسلام آباد پنڈی میں آپ دیکھیں تو کوئی گرلز ہاسٹل اور بوائز ہاسٹل آپ کو نہیں ملے گا جہاں یہ جگہ کے, وہ اپنی یونیورسٹیز بھی ہیں, میڈیکل کالجز بھی ہیں. تو زیادہ تر جو لوگ ہیں ہمارے یہ جگہ کے وہ ینگ لوگ جو ہیں وہ باہر چلے جاتے ہیں, مڈل ایسٹ میں چلے جاتے ہیں. ہمارا بہت بڑا ڈائسپورا ہے, شاید آپ کے علم میں ہوگا کہ پاکستان کا جو انگلینڈ میں ڈائسپورا ہے جی, اس کا میجر جو حصہ ہے وہ آزاد کشمیر کے لوگوں کے اوپر مشتمل ہے. تو ان کے اندر ایک یہ بھی ہے کہ انہوں نے اپنی وہاں, جیسے ڈائسپورا کا ذکر ہو رہا تھا مجھے یاد آیا کہ انہوں نے بڑا لڑ جکڑ کے وہاں اپنی آئیڈینٹی بھی کشمیری کے طور پہ وہاں برطانیہ میں اب لکھوانا شروع کر دی ہے. لیکن آزاد کشمیر کے اندر جو ہے یہ ایک ہے کہ بھائی ہمارے لوکل روزگار کے مسائل بہت زیادہ ہیں, امپلائمنٹ نہیں ہے, کوئی بڑی کارپوریشن نہیں ہے, ٹوریزم انڈسٹری تھوڑا تھوڑا اب کچھ نہ کچھ اپنا جمپ سٹارٹ اس نے لیا ہے, اس کی وجہ سے باقی آزاد کشمیر لارجلی خوشحال اس وجہ سے آپ کو نظر آتا ہے کہ یہاں ریمیٹنسز آتی ہیں, باہر سے زیادہ پیسہ آتا ہے, ادروائز یہاں لوکل اتنا پیسہ جنریٹ نہیں ہو رہا, ویلتھ جنریٹ نہیں ہو رہا. تیسری ایک چیز جی بہت زیادہ ہے جو میں اس میں ہائی لائٹ کرنا چاہتا ہوں کہ آزاد کشمیر کے اگر آپ اندر چلے جائیں تو آپ کو بڑا اچھا روڈ نیٹ ورک ملے گا. ہماری جو بھی حکومتیں رہی ہیں انہوں نے اپنے وسائل کو اپنے نیٹ ورک کو ڈیولپ کرنے, لیکن انفارچونیٹلی جتنی روڈز پاکستان کے صوبہ پنجاب سے اور کے پی سے آزاد کشمیر میں جاتی ہیں وہ آپ کا ایسا لگتا ہے کہ کوئی نالا ہے, مطلب ان پہ سفر کرنا مشکل ہے. تو یہ ایک ایسا پہلو ہے کہ جس پہ پنجاب کی گورنمنٹ کو اور کے پی گورنمنٹ کو نا توجہ دینے کی ضرورت ہے, کیونکہ ٹوریزم اس وقت تک فروغ نہیں پا سکتا جب تک یہ راستے اچھے نہیں ہوں گے. باقی وہاں کھیلوں میں ابھی بڑا اچھا, میں ریسنٹلی وہاں ایک کشمیر پریمیئر لیگ ہوئی, وسیم اکرم, افریدی, دوسرے تیسرے سارے لوگ مظفر آباد میں گئے تھے, ہمارے نوجوان جو ہیں بہت سارے اب نیشنل ٹیمز میں بھی آ کے کھیلنا شروع ہو گئے ہیں, عام لوگ جو ہیں فوج میں آپ کو نظر آ رہا ہوگا کہ بڑے ٹاپ پوزیشن پہ آزاد کشمیر کے لوگ گئے ہیں, فارن آفس میں آپ کو ابھی امریکہ میں جو پاکستان کے سفیر ہیں وہ ہمارے اپنے علاقے سے, تو اس طرح سے مطلب یعنی وہاں ایک مکس تھا,
مسعود خان صاحب آزاد کشمیر کے صدر بھی رہے ہیں,
صدر بھی رہے, تو اس طرح سے ایک ملا جلا سا وہاں رجحان ہے کہ آپ کو بہت ساری چیزوں میں لگتا ہے کہ آزاد کشمیر بہت ترقی کر رہا ہے. اور ایک بات یہ کہ بہت ساری جگہوں پہ آپ کو لگے گا یار ابھی تک ابجیکٹ پاورٹی ہے, لوگ جو ہیں بہت مشکلات میں, نیلم کے
مطلب نابرابری ہے,
نابرابری ہے, غیر ہموار جو ہے نا مواقع ہیں. پھر یہ کہ سیاست میں ایک اور دو باتیں کرنا چاہتا ہوں ختم کرنے سے, کہ سیاست میں اب یہ ہو گیا کہ جنریشن ٹو جنریشن والا سلسلہ شروع ہو گیا, بہت سارے لوگ ہیں جن کی تیسری نسل کے لوگ اسمبلی میں بیٹھے ہوئے ہیں, لوکل ینگ لوگوں کے لیے جو متوسط طبقے کے لیے ان کے لیے پولیٹیکل سپیس کوئی نہیں رہی, یا تو سیاست میں امیر آدمی آتا ہے یا پھر باپ بیٹا وہ وراثتی سیاست, تو اس کے لیے نا فیڈرل گورنمنٹ جو ہے وہ جس میں آپ نے کہا کہ کیوں وہاں وہ بڑا انفلوئنس کرتے ہیں, پیسہ یہاں سے آتا ہے, ریسورس یہاں سے آتا ہے, چیف سیکرٹری, آئی جی اور بہت سارے ٹاپ آفیسر اسلام آباد کے ہوتے ہیں اور بہت سارے ادارے بھی وہاں ایکٹیو ہوتے ہیں, تو سیاست کو جو ایسے نا فیڈرل گورنمنٹ ایک طرح سے نا گھیر لیتی ہے آزاد کشمیر اور جی بی کو, تو پھر وہ اس کے مطلب وہ کوئی, میں یہ نہیں کہہ رہا کہ وہ دھاندلی نہیں کرواتے, ووٹ کوئی نہیں زیادہ ڈلواتے یا کوئی اس طرح نہیں کرتے, لیکن ایک انوائرمنٹ ایسا کریٹ کر دیتے ہیں کہ لوگ بھی ہم بھی لوگ وہاں سمجھنے لگتے ہیں کہ بھائی جب اسلام آباد سے ریسورسز آنے ہیں, سپورٹ آنی ہے, تو ہم کچھ ایسی حکومت ہونی چاہیے جو ایک دوسرے سے ایک دوسرے کے خلاف نہ کھڑی ہو بلکہ ایک دوسرے کی سپورٹ میں ہو. تو اس کا ماضی میں بھی ہمیں دیکھا, لوگوں نے تجربہ بھی ہے کہ جب جب آزاد کشمیر میں مختلف حکومت رہے, اسلام آباد میں مختلف, تو کبھی فنڈز روکے گئے, کبھی اس کو تنگ کیا, تو لوگ سوچتے ہیں کہ جی اگر یہاں پی پی ہے تو وہاں بھی پی پی ہے, یہاں مسلم لیگ, یہاں پی ٹی آئی, تو اس کا کچھ تھوڑا سا لوگوں کی اکنامک ڈیولپمنٹ میں فائدہ ہو جاتا ہے.
فرمان صاحب یہ بتائیے جی کہ اس وقت گلگت بلتستان میں کیا سیاسی اور سماجی صورتحال ہے؟
ہاں دیکھیے, گلگت بلتستان میں کوئی زیادہ فرق نہیں ہے کشمیر کے حوالے سے جو باتیں ہیں, لیکن کشمیر کے کا ایک تو فائدہ یہ ہے کہ جیسے شاہد صاحب نے کہا کہ بہت بڑا ڈایاسپورا ہے, انہوں نے ریمیٹنسز بھیجتے ہیں, گلگت بلتستان میں اس طرح کے کوئی مواقع نہیں ہے. جو واحد سب سے بڑا یعنی ذریعہ ہے لوگوں کے روزگار کا, لائیولیہڈ کا, وہ ماؤنٹینئرنگ ہے, ٹوریزم ہے. اب ٹوریزم کا بھی یہ ہے کہ جو ماس ٹوریزم گزشتہ چند سال,
یعنی کوہ پیمائی اور سیاحت,
سیاحت جو ہے, تو اس میں جو ماس ٹوریزم جب سے شروع ہوا ہے اس کے اپنے نگیٹو اثرات بھی وہاں سوسائٹی میں مرتب ہو رہے ہیں. تو اس میں یہ ہے کہ جیسے بہت سارے یہاں پاکستان کے ڈومیسٹک جو ٹورسٹس آتے ہیں تو وہ وہاں کے لوکل جو سوسائٹی کے جو نارمز ہیں,
انسانی حقوق کے کیا مسائل ہیں,
انسانی حقوق کا جیسے میں نے ذکر کیا عدالتی حوالے سے
بہت بڑا مسئلہ,
تو بہت بڑا ایشو ہے. یعنی آپ اندازہ لگائے کہ وہ جیسے رشاد صاحب نے کہا کہ جو پولیٹیکل جو یہاں کی پولیٹیکل پارٹیز ہیں ان کو ایکسٹینڈ کیا گیا ہے وہاں پہ, لوکل سطح پر جو بھی نیشنلسٹ یا پروگریسو پولیٹیکل پارٹیز ہیں یا گروپس ہیں ان کو اتنا یعنی دبایا جاتا ہے, کبھی شیڈول فور کے حوالے سے ان کو تنگ کیا جاتا ہے, کبھی اینٹی ٹیررزم ایکٹ لگایا جاتا ہے, جب وہ بجلی کے اوپر بھی وہ پروٹیسٹ کریں تو اینٹی ٹیررزم ایکٹ لگایا جاتا ہے ان کے اوپر. تو لوکل پالیٹکس کو ابھرنے نہیں دیا گیا ہے.
ارشاد صاحب یہ بتائیے کہ آزاد کشمیر میں کوئی, جو آپ نے پہلے بتایا کہ لوگوں کو اس بات پر ظاہر ہے ناراضی کا اظہار کرتے ہیں کہ 2500 میگا واٹ پیدا کر رہے ہیں, 400 ان کی ضرورت ہے مگر وہ 400 بھی انہیں پورے نہیں مل رہے, بجلی کا جہاں تک بحران کا سوال ہے, اور کیا شکایات ہیں
وہاں؟ شکایات میں بہت ساری, جیسے مثلا ابھی بنگلہ ڈیم اپ ریزنگ ہوئی تھی, تو اس کے بعد انہوں نے فیڈرل گورنمنٹ نے کہا تھا, وابڈا نے کہا تھا, فیڈرل گورنمنٹ بھی اس میں پارٹی تھی, منسٹری آف کشمیر افیئرز کے ذریعے, کہ جی ہم جو ہے نا یا میر پور کو پانی بنگلہ ڈیم سے پینے کا پانی دیں گے, آپ پاشی کے لیے پانی دیں گے, کوئی نہیں دیا ابھی تک.
گلگت بلتستان کا آپ مسئلے کا حل کیا دیکھ رہے ہیں؟ یعنی جو اس وقت یہ جو آئینی ایک مسائل ہیں یا نظام عدل کے مسائل ہیں, اور اس کے نتیجے میں روزگار کا بھی مسئلہ میرے علم میں ہے, ظاہر ہے چونکہ میں بھی اس علاقے سے واقف ہوں نوجوانوں کے لیے, تو آپ اب حل کیا دیکھتے ہیں؟
دیکھیں ابھی آج کل آزاد کشمیر میں بھی, گلگت بلتستان میں بھی اچھا خاصے ایک موومنٹ چل رہا ہے, راولا کوٹ, پونچھ اور باغ میں اور گلگت میں بھی لوگ چاہتے ہیں کہ بھائی جو آپ پاکستان نے 1948-49 میں یو این ریزولوشن میں جو کمٹمنٹ کیا ہوا ہے, ہمیں اس کمٹمنٹ کے مطابق آرٹیکل 254 کہتے تھے, ہمیں ہمارے ساتھ ایک نیا سوشل کانٹریکٹ کریں آپ, ہمیں
نیا عمرانی معاہدہ ہو جی پاکستان کے وفاق کا, وفاق گلگت بلتستان اور آزاد کشمیر کے ساتھ,
ان دو متنازع خطوں کے عوام کے ساتھ نیا عمرانی معاہدہ کریں جو برابری کی بنیاد پر ہو, اور ہمیں جو اقوام متحدہ نے پاکستان سے کہا ہے اور انڈیا سے بھی کہ ان کو انٹرنل اٹانومی دے دیں, آپ سیلف رول دے دیں. سیلف رول مینز کہ یہ سارے پاورز جو کشمیر افیئرز کے پاس ہے, گلگت بلتستان کونسل کے پاس ہے وفاق میں, جس کا کہ 8 وفاقی وزیر ممبر ہوتے ہیں, 4 لوکل ممبر ہوتے ہیں اور پرائم منسٹر اس کے چیئرمین ہوتا ہے, تو وہ آبویسلی جو میجر سبجیکٹس ہیں جیسے ٹوریزم ہے, ریونیو ہے, بارڈر ٹریڈ ہے, یہ ساری چیزیں اس کے پاس ہیں.
ارشاد صاحب, آزاد کشمیر, آزاد جموں اور کشمیر جو ہے اس کے جو مسائل آپ نے بیان کیے, تو ان کا حل آپ ان سے اتفاق کرتے ہیں فرمان صاحب سے, کہ ایک طرح سے فرمان جو کہہ رہے ہیں, جو اگر میں درست سمجھا ہوں تو وہ یہ کہ جو 18ویں ترمیم میں جیسے صوبوں کو با اختیار بنایا گیا پاکستان کے وفاق کے, اسی قسم کے جو حقوق ہیں مقامی لوگوں کو گلگت بلتستان اور آزاد جموں کشمیر میں بھی دیے جائیں.
تھوڑا سا فرق یہ ہے کہ ہم نے نا اے جے کے میں 2018 میں ایک ترمیم کر کے تو کافی امپاورمنٹ کر لی, جو جی بی میں اس وقت نہیں ہو سکی, تھوڑا سا کچھ ایفرٹ ہوئی تھی لیکن وہ پھر سپریم کورٹ میں اسٹے آرڈر وغیرہ ہو گیا تو اس وجہ سے وہ رک گیا. تو اے جے کے تھوڑا سا اس اعتبار سے جی بی کے مقابلے میں تھوڑا سا ایڈوانس ہے کہ ہماری جو ہے ہمارے جو ایشوز ہیں وہ لوگوں کے اب یہ ہیں کہ بہت سارا ایک ہمارا بہت سارا مسئلہ ہے کشمیر کے ساتھ لوگ جڑے ہوئے, لوگوں کو یہ خطرہ ہے کہ شاید پاکستان جو ہے کشمیر کے حوالے سے کوئی بیک ٹریک کر رہا ہے, پھر دوسرا لوگوں کو اس بات کا خطرہ ہے کہ شاید اس کو پروونس بنا کے تو ہمارے جو ایشو ہے ہماری آئیڈینٹی وغیرہ کو بہت بڑا خطرہ ہو جائے گا, تیسری بات یہ کہ لوگ اپنے ریسورسز کی بات کرتے ہیں کہ ہمارے جو نیچرل ریسورسز ہیں ان پہ اوپر ہمارا اختیار کتنا ہے, کیسے ہوگا, کیا ہوگا, ہمارے شیئرز کیسے جائیں گے. تو یہ آئیڈینٹی کا ایشو ہے پاکستان کی جو کشمیر کے حوالے سے, جو آپ دیکھ رہے ہوں گے کہ 2019 کے بعد کوئی افیکٹو ہم کشمیر کے لیے کوئی سپورٹ جنریٹ نہیں کر سکے انٹرنیشنلی, اس کی وجہ سے آزاد کشمیر میں لوگوں میں ایک بہت بڑا دکھ کی سی کیفیت ہے.
بہت بہت شکریہ. خواتین و حضرات, آپ کو کچھ اندازہ ہوا ہوگا یہ بہت سنجیدہ مسئلہ ہے گلگت بلتستان اور آزاد جموں کشمیر کا, جو مسائل ہیں ان کے, آئینی بحران کے, نظام عدل کے اور برابر کا شہری سمجھا جانے کے. تو میرا خیال ہے کہ اس طرف ہماری ریاست کو, پاکستان کی ریاست کو توجہ دینی چاہیے اور فوراً سے پیشتر دینی چاہیے. میں اپنے دونوں مہمانوں کا, اس پوڈ کاسٹ کے جناب ارشاد محمود صاحب اور جناب فرمان علی صاحب, آپ کا بہت ممنون ہوں, شکر گزار ہوں, اور پھر ہم ایک مرتبہ پھر اپنے ایک نئی پوڈ کاسٹ کے ساتھ آپ کی خدمت میں حاضر ہوں گے.
اس پوڈ کاسٹ میں پیش کی جانے والی گفتگو شرکا کی ذاتی رائے پر مبنی ہے, وائس آف امریکہ کا اس سے متفق ہونا ضروری نہیں.
پاکستان کی آزادی کے 75 سال کے اس موقع پر وی او اے اردو آپ کے لیے ایسی کہانیاں اور گفتگو لا رہا ہے جن میں بات ہوگی پاکستان کے سیاسی, ثقافتی اور معاشرتی تنوع کے ہر پہلو پر. ہم پیش کریں گے مختلف نقطۂ نظر اور فکر انگیز خیالات. اس تاریخی موقع پر وی او اے اردو کی نشریات سنتے رہیے. اس خصوصی پوڈکاسٹ کی اگلی قسط میں ہم بات کریں گے کشمیر کے 75 سالوں پر.